आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
Romy,
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र नमस्कार अनि जय मसीह तपाईँ सबैलाई, साथै आजको यो बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा हामीले अघिल्लो दिनमा लेवी 13 अध्याय 1-8 पदबाट अध्ययन गरिरहेका थियौं, जुन थियो कोर रोगको नयाँ मामलाको डायग्नोसिस अर्थात रोग पत्ता लगाउने क्रिया। आज हामी बाँकी अध्याय 13:9 पददेखि 59 पदसम्म देख्नेछौ। सर्वप्रथममा हामी देख्नेछौ कोर रोगको पुरानो मामलाको रोग पत्ता लगाउने क्रिया। आउनुहोस् 13:9-11 पदसम्म हेर्दै अगाडि बढौ। यहाँ यस प्रकार लेखिएको छ, कुनै मानिसलाई छालाको सरुवा रोग लागेको छ भने त्यो पुजारी कहाँ ल्याइयोस् अनि पुजारीले जाँच गर्दा छाला सेतो भएर फुलिरहेको रहेछ भने र त्यसको रौं सेतो परेको र सुनेको ठाउँमा आलो घाउ रहेछ भने यो धेरै समयसम्म रहने छालाको रोग हो र पुजारीले त्यसलाई अशुद्ध ठहराउन्, तिनले त्यसलाई चाहिँ अलग नराखुन् किनभने त्यो अशुद्ध भइसकेको छ। यो चाहिँ पुरानो कोरको मामला हो वा हामी यसलाई धेरै दिनदेखि लागेको कोर भन्न सक्छौ। यस व्यक्तिलाई निरीक्षणको लागि अलग छुट्याउनु पर्ने थिएन किनभने तिनी निश्चय नै कोरी हुन्, थाहा पाइसकेको कुरो हो। त्यहाँ कठोर हृदयका पापीहरू छन् जो स्पष्ट देखाइ पर्दछन्, खुलम रूपमा देखाइ पर्दछन् कि तिनी पापी हुन् र तिनीहरूका परिवार र उक्त मित्रले यो भन्नेछन्, यस वर्गमा आत्मिक माफिया, हत्यारा, चोर, जड्या र नशालु औषधि सेवन गर्नेहरू, यी मानिसहरू आफ्ना पापहरूको दासत्व मुनि छन् र यस्तो मामलामा खालि अलौकिक उपचारले मात्र सहायता गर्न सक्छ। अनि 12-17 पदमा रोग छालामा फैलिँदै गयो र त्यो पुजारीले हेर्दा रोगीको शिरदेखि खुट्टासम्म छालामा फैलिएको रहेछ भने र पुजारीले त्यसलाई जाँच गर्दा रोग सारा शरीरमा ढाकेको छ भने तिनले त्यस रोगीलाई शुद्ध ठहराउन्, त्यो जम्मै सेतो भइसकेको कारणले त्यो मान्छे शुद्ध हो तर त्यसमा आलो मासु देखा पर्यो भने त्यो अशुद्ध हुनेछ। पुजारीले त्यसको आलो मासु हेर्दा तिनले त्यसलाई अशुद्ध ठहराउन्, त्यो आलो मासु अशुद्ध हो, त्यो सरुवा रोग हो। तर त्यो आलो मासु फेरि सेतो भएर आयो भने त्यो मानिस पुजारी कहाँ जाओस् अनि पुजारीले त्यसलाई जाँच गर्दा त्यो रोग सेतो भएछ भने पुजारीले त्यस रोगीलाई शुद्ध ठहराउन्, तब त्यो मान्छे शुद्ध हुनेछ। यस खण्डले पुरानो कोरको अर्को पक्षको देखाउँछ। यद्यपि पूरा शरीर ढाकेको भए तापनि यो कुराको पछ्याउन आवश्यक छैन कि मामला असहाय छ। यहाँ अति उल्लेखनीय कथन यो छ कि यदि शरीर सेतो भयो भने रोगीलाई शुद्ध ठहराइन्दथ्यो। यसले स्पष्ट रूपमा यो संकेत गरेको देखिन्छ कि कुनै पनि पापी असहाय होइन, सहायता गर्न नसकिने होइन। हुन सक्छ यही नै यसयाको तात्पर्य थियो, अर्थ थियो, जब तिनले भने यसया 1:5-18 पदमा परमप्रभु भन्नुहुन्छ, आऊ हामी बसेर आफ्ना कुरा छलफल गरौं, तिमीहरूका पाप सिन्दुरे रंगका भए पनि ती हिउँ जस्तै सेता हुनेछन्, गाढा राता रंगका भए तापनि ती ऊन जस्तै हुनेछन्। यो कुराको ध्यान दिउ कि कोरको खास लक्षण चाहिँ आलो मासु हो। बाइबलले मासुसँग अर्थात शरीरसँग भन्ने धेरै कुराहरू छन्, अरू त के शरीर विश्वासीमा प्रकटीकरण गरिएको छ। उत्पत्ति 6:12 पदले भन्छ, किनकि सबै प्राणीले पृथ्वीमा आफ्नो चालचलन भ्रष्ट पारिसकेका थिए। योहना 6:63 पदले भन्छ, देह वा शरीरले केही फाइदा दिँदैन। रोमी 7:18 पदले भन्छ, किनकि मलाई थाहा छ कि मेरो शरीरमा केही असल कुराले बास गर्दैन। अनि 1:29-15:50 पदमा भनिएको छ, कोही शरीरले परमेश्वरको सामने घमण्ड नगरोस्, मासु र रगत स्वर्गको राज्यको हकदार हुन सक्दैन। एफिसी 2:3 पदले भन्छ, हामी पनि हाम्रो शरीर र मनको इच्छा पूरा गरेर आफ्नै शरीरको लालसामा एकपल्ट बसेका थियौ र अरू बाँकी जस्तै हामी पनि स्वभावैले क्रोधका सन्तान भएका थियौं। फिलिपी 3:3 पदमा भनिएको छ, किनभने परमेश्वरका आत्माद्वारा पूजा गर्ने र ख्रिष्ट येशूमा घमण्ड गर्ने र शरीरमा भरोसा नराख्ने खतना हामी नै हौं। यहुदा 23 पदमा भनिएको छ, कसै कसैलाई आगोबाट गाँजेर बचाऊ र कसै कसैलाई त डर राखेर दया गर, शरीरबाट कलंकित भएका वस्त्रलाई पनि घृणा गर। यी अनुच्छेदहरूबाट यो स्पष्ट छ कि काँचो मासु वा शरीर चाहिँ पुरानो स्वभाव हो, पुरानो मनुष्य त जुन क्रूसमा दण्ड दिइयो। जब यो स्वयं आफै विश्वासीमा प्रकट हुँदछ, परमेश्वरले यसलाई इन्साफ गर्नै पर्छ। शरीरले कति पनि परमेश्वरलाई खुशी तुल्याउन सक्दैन। खालि विश्वासीको जीवनमा पवित्र आत्माले उत्पादन गर्ने कुराहरू मात्र परमेश्वरको अगाडि ग्रहणयोग्य छ। यसपछि हामी देख्छौं पिलो र पोलेको घाउबाट कोरको डायग्नोसिस वा रोग पत्ता लगाउने क्रिया। 18:23 पदमा भनिएको छ, कसैको छालामा पिलो निस्केर निको भयो र त्यो पिलो भएको ठाउँ सेतो भएर फुल्यो अथवा रातो परेको सेतो दाग त्यहाँ भयो भने त्यसले पुजारी कहाँ गएर आफैलाई देखाओस्। पुजारीले जाँच गर्दा त्यो दाग छाला भन्दा गहिरो देखियो र रौं पनि सेतो भएको छ भने पुजारीले त्यसलाई अशुद्ध ठहराउन्। त्यो सरुवा रोग हो, त्यो पिलोबाट निस्केको हो। तर पुजारीले जाँच गर्दा त्यसमा कुनै सेतो रौं रहेनछ अनि त्यो छाला भन्दा गहिरो छैन तर सुकेर हराउँदै गयो भने पुजारीले त्यसलाई 7 दिनसम्म अलग राखुन्। त्यो छालामा फैलिएको छ भने पुजारीले त्यसलाई अशुद्ध ठहराउन्। त्यो सरुवा हो, तर त्यो दाग नफैलिएर एकै ठाउँमा रहेछ भने त्यो पिलोको खत हो, पुजारीले त्यसलाई शुद्ध ठहराउन्। यी पदहरूले पिलोको जाँचको विवरणहरू दिन्छ। यो पनि पुजारीद्वारा जाँच गरिनु पर्दथ्यो त्यस बेला, किनभने त्यहाँ कोरको आरम्भको सम्भावना हुन सक्थ्यो। यो चाहिँ सानो घाउ जस्तै हो जुन क्यान्सर बन्न सक्छ। कोरको नयाँ मामलामा जस्तै उही प्रणाली यसले पछ्यायो। यदि पिलोमा रौं थियो र यो छालाभन्दा मुनि गाडिएको छ भने यसले यो संकेत गर्दथ्यो कि गहिरोमा बसेको समस्या हो, अर्थात कोर रोग हुन सक्थ्यो। जाँचको 7 दिनहरूले पुजारीलाई यो कुराको निश्चय गर्न अनुमति दिन्थ्यो कि कुन दिशामा पिलो फैलिएको छ। त्यहाँ सधैँ पुरानो पाप फैलिने र घातक बन्ने खतरा हुन्छ। प्राय नयाँ विश्वासीहरू केही खराब आदतबाट छुटकाराको बताउँछन् अनि त्यसपछि सालौं पछि पुरानो पिलो फेरि फैलिन सक्छ। यो सम्भावना छ। त्यो व्यक्ति जससँग यस्तो अनुभव हुन्छ तिनी साथसाथै उद्धार नपाएको जन हुन सक्छ वा तिनी वास्तवमा उद्धार पाएका जन हुन सक्छ तर पूरा शरीर प्रकट भइरहेको छ। अति नै सावधानी जाँच बनाउनु पर्छ र ती पनि हतार हतारले गरी इन्साफको घोषणा गर्नु हुँदैन। 24:28 पदमा भनिएको छ, कसैको छालामा पोलेको घाउ भयो र त्यो पोलेको घाउको आलो मासुमा रातो रातो परेको सेतो अथवा सेतो दाग देखा पर्यो भने पुजारीले त्यो दाग जाँच गरून् र त्यो दागमा उम्रेको रौं सेतो र हेर्दा छाला भन्दा गहिरो देखियो भने त्यो सरुवा रोग हो, त्यो पोलेको घाउमा फुटेर निस्केको हो, पुजारीले त्यसलाई अशुद्ध ठहराउन्। यो छालाको सरुवा रोग हो, तर पुजारीले जाँच गर्दा त्यस दागमा सेतो रौं रहेनछ र छाला भन्दा गहिरो पनि रहेनछ तर सुक्दै गइरहेको रहेछ भने पुजारीले त्यसलाई 7 दिनसम्म अलग राखुन्। पुजारीले त्यसलाई 7औं दिनमा जाँच गरून्। त्यो छालामा फैलिएको रहेछ भने पुजारीले त्यसलाई अशुद्ध ठहराउन्। त्यो छालाको सरुवा रोग हो, तर त्यो दाग नफैलिएर एकै ठाउँमा रहेछ र हराउँदै गयो भने त्यो पोलेको घाउबाट सुनिएको हो, तब पुजारीले त्यसलाई शुद्ध ठहराउन्, किनभने त्यो पोलेको घाउको खत मात्र हो। यसले त्यो कोरको वर्णन गर्दछ, स्पष्ट गर्दछ जुन तातोले पोलेको घाउबाट आउँदछ, अनि मित्र त्यहाँबाट कोर आउन सक्ने खतरा हुन्छ। यसले शास्त्रको पुष्टि गर्दछ कि जुनले हामीलाई सिकाउँछ शरीरलाई निकटदेखि नजिकबाट जाँच वा निरीक्षणमा राख्नुपर्छ, किनकि यो अति नै भयप्रद तरिकामा फैलिन सक्छ। रोमी 6:19 पदले भन्छ, तिमीहरूको शरीरको कमजोरीको कारणले म मानिसको रीतिले बोल्दछु, किनकि जसरी तिनीहरूले आफ्नो इन्द्रियहरूलाई अशुद्धताको र अधर्मीपनाको निम्ति अधर्मीपनालाई दाह जस्तै समर्पण गर्यो, अब त्यसरी नै पवित्र हुनलाई आफ्ना इन्द्रियहरूलाई धार्मिकताको निम्ति दाह जस्तै गरी समर्पण गर। पहिलो कोरन्थी 9:27 पदले भन्छ, तर म आफ्नो शरीरलाई कुर्दछु र वशमा ल्याउँछु, नत्र त अरूहरूलाई प्रचार गरेपछि म आफै चाहिँ इन्कार गरिनेछु। यी सबै अनुच्छेदहरूले हामीलाई सिकाउँछ शरीरमा पिलो वा फोकाको उपस्थितिको लागि होसियापूर्वक हेर्नु पर्छ। शरीरले परमेश्वरलाई खुशी तुल्याउन सक्दैन। यसपछि हामी देख्छौ कपाल र दारीमा हुने कोर रोगको पत्ता लगाउने क्रिया। 29:30 पद, कुनै पुरूष वा स्त्रीको कपाल अथवा चिउँडोमा घाउ रहेछ भने पुजारीले त्यो घाउ जाँच गरून् र त्यो छाला भन्दा गहिरो देखियो र त्यसमा भएको रौ मसिनो र पहेँलो छ भने पुजारीले त्यसलाई अशुद्ध ठहराउन्। त्यो चाहिँ चिलाउने व्याथा अर्थात कपाल वा चिउँडोको सरुवा रोग हो। कोरहरू असाधारण ठाउँहरूमा निस्कन सक्छ। यदि यो कपाल र दारीमा छिपिएका थिए भने यो केही समयको लागि पत्ता लगाउन सकिँदैन थियो। यी क्षेत्रहरूमा कोरको विशेष जाँच र निरीक्षण बनाउनै पर्छ। कोरको उपस्थितिको तय गर्न अरू अन्य क्षेत्रहरूमा जस्तै उही तकनिक वा विधि यहाँ लागू गरिएको छ। पहेँलो रौँले त्यो प्रतीक गर्दथ्यो कि असर वा प्रभाव बाहिर छाला भन्दा गहिरो गरिएको थियो र यो कोर रोग थियो। अनि 31-37 पदमा भनिएको छ, तर पुजारीले त्यो चिलाउने व्याथा जाँच गर्दा त्यो छाला भन्दा गहिरो देखिँदैन र त्यसमा कालो रौं पनि छैन भने पुजारीले त्यस रोगलाई 7 दिनसम्म अलग राखुन्। 7औं दिनमा पुजारीले त्यस घाउलाई जाँच गरून् र त्यो चिलाउने व्याथा फैलिएको छैन र त्यसमा रौं पहेँलो भएको छैन अनि त्यो छाला भन्दा गहिरो छैन भने त्यसले घाउ चाहिँ छोडेर आफ्नो कपाल र दाढी खौरोस्। पुजारीले त्यस रोगीलाई अझै 7 दिनसम्म अलग राखुन्। 7औं दिनमा पुजारीले त्यसको चिलाउने व्याथा जाँच गरून्, त्यो व्याथा नफैलिएर छाला भन्दा गहिरो देखेन भने पुजारीले त्यसलाई शुद्ध ठहराउन् अनि त्यसले आफ्ना लुगा धोएर त्यो शुद्ध हुनेछ। तर त्यो शुद्ध ठहरिएपछि पनि त्यो चिलाउने व्याथा छालामा फैलिन थाल्यो भने पुजारीले त्यो जाँच गरून्। त्यो छालामा फैलियो भने पुजारीले पहेँलो रौं छ कि छैन भनेर हेर्नु पर्दछ। त्यो अशुद्ध हो, तर पुजारीले जाँच गर्दा त्यो चिलाउने व्यथा जस्ताको त्यस्तै रहेछ र त्यसमा कालो रौं उम्रेछ भने त्यो व्यथा निको भएको हो, त्यो शुद्ध छ र पुजारीले त्यसलाई शुद्ध ठहराउन्। यसरी यी पदहरू निरन्तर यो देखाउँदै अगाडि बढ्दछ कि यो कोर हुन नसक्ला। यहाँ फेरि इन्साफ गर्नुभन्दा पहिले वा निचोड दिनभन्दा पहिले वा फैसला दिनभन्दा पहिले समय राखिएको छ र विशेष रोगीलाई जाँचको लागि 7 दिनको लागि राखिन्थे अनि यदि आवश्यक भए अर्को 7 दिन थपिन्थ्यो। यसले हामीलाई यो सिकाउँछ कि परमेश्वरको कार्यमा अगुवाहरूको विरूद्ध दोषहरू अति नै होसियार साथ लिनुपर्छ। होसियारीपूर्वक जाँच पड़ताल निर्णय वा फैसलाको तय गर्न भन्दा पहिले गरिन आवश्यक छ। पुजारीलाई यो घाउहरूको निरीक्षण गर्न प्रशस्त समय दिइएको थियो। यदि घाउ पछिबाट फैलिन्दछ भने पुजारीले अझै त्यस व्यक्तिलाई अशुद्ध ठहराउन सक्थ्यो। अर्कोतिर यदि कालो केस घाउमा बढ्न थाल्यो भने पुजारीले त्यस मानिसलाई शुद्ध घोषणा गर्न सक्थ्यो। अनि 38-39 पद, कुनै कुनै पुरूष अथवा स्त्रीको छालामा सेता दागहरू रहेछन् भने पुजारीले ती जाँच गरून् र त्यसको छालामा ती दागहरू फिक्का सेता रहेछन् भने त्यो चर्म रोग मात्र हो, जो छालामा निस्केको छ त्यो मानिस शुद्धै हो। यी पदहरूले देखाउँछ कि शरीरमा निस्किने दुबी वा सेतो सेतो सानो धब्बा कोर होइन र त्यसपछि निम्न पदहरूले देखाउँछ कि तालु खुइलेपन कोर होइन। यद्यपि कोर रोग तालु खुइले स्थानमा निस्कन सक्छ। अनि 40-44 पद, कसैको केस झरेको रहेछ भने त्यो तालु खुइलेको हो तर त्यो शुद्धै हो। त्यसको केस त्यसका टाउको अघिल्तिर खुइलेको छ भने त्यो निधार खुइलेको हो तर त्यो शुद्धै हो। तर त्यसको तालु अथवा निधार खुइलेकोमा रातो रातो परेको सेतो खटिरा भए त्यो तालु अथवा निधारबाट फुटेर निस्केको सरुवा रोग हो। पुजारीले त्यसलाई जाँच गरेर हेर्दा सरुवा रोगको जस्तै तालु अथवा निधार खुइलेको ठाउँमा सुनिएर रातो रातो परेको सेतो खटिरा देखियो भने त्यो मानिस रोगी र अशुद्ध हो। त्यसको टाउकोमा भएको खटिराको कारणले पुजारीले त्यसलाई अशुद्ध ठहराउनेछन्। त्यसपछि 45 पदमा भनिएको छ, सरुवा रोग भएको मानिसले च्यातिएका लुगा लगाउनु पर्छ र त्यसको शिरको केस अस्तव्यस्त रहनुपर्छ। त्यसले आफ्नो मुखको पल्लो भाग ढाकेर अशुद्ध अशुद्ध भनेर कराओस्। कोरीहरूको लुगा च्यातेको हुनुपर्दथ्यो, तिनले आफ्नो माथिल्लो ओठ ढाक्नु पर्दथ्यो र अशुद्ध अशुद्ध भनेर कराउनु पर्दथ्यो। कोरीको अवस्था उसको दयनीय स्थितिमा प्रकट गरिएको छ। तिनले अरूलाई छोएर आफ्नो रोग सार्न सक्थे। पापीहरूले जहाँ जहाँ जान्छन् आफ्नो पापहरू फैल्याउँछ। तिनको रोग संक्रामक हो, सर्ने रोग हो र तिनले अरूलाई सारिदिन्छ। एक पितासँग आफ्नो इच्छा अनुसारको जीवन यापन गर्ने अधिकार छ, तर आफ्नो अमूल्य छोरालाई आफैसित नर्कमा ल्याउने अधिकार छैन। धेरै पिताहरू बिल्कुल त्यही गरेका छन्। कोरीले आफ्नो वरिपरि भएको हरेक चीजलाई अशुद्ध गर्दथ्यो। यही नै कारण उसलाई अलग्गै छुट्टै राखिन्दथ्यो र यसले हामीलाई यही कुरा सिकाउँदछ कि यसले हामीलाई पनि अशुद्ध तुल्याउँदछ। अरू त के लुगाहरूले रोगहरू फैलाइदिने थियो, बिल्कुल त्यसरी नै हरेक कुरा पापले छुन्छ त्यो त्यसद्वारा अशुद्ध गरिन्दछ। 46 पद, जहिलेसम्म त्यो रोगग्रस्त रहन्छ त्यो अशुद्ध रहनेछ, त्यो एक्लै रहनुपर्छ, बाहिर त्यसको डेरा होस्। धेरै पापीहरू आफैलाई यो भन्दै आत्मसान्त्वना दिन्छन् कि तिनीहरूसँग नर्कमा थुप्रै मित्रहरू पाउनेछन्। यो कुराको ध्यान दिनुहोस् कि कोरी एक्लै थियो, तिनी अलग्गै थिए। अनि 47 59 पदमा भनिएको छ, जुन लुगामा ढुसीको दाग छ, चाहे उनी होस् अथवा सुती, ताना होस् अथवा बाना, सुती कि उनी जेसुकै होस्, छाला अथवा छालाले बनेको होस्, ढुसी हरियो अथवा रातो परेको लुगा, छाला, ताना, बाना अथवा छालाको कुनै वस्तुमा भए त्यो फैलिने ढुसी हो र पुजारीलाई देखाउनु पर्छ। पुजारीले त्यसको दागलाई जाँच गरून् र त्यो दाग लागेको वस्तुलाई 7 दिनसम्म अलग राखुन्। पुजारीले त्यो दागलाई 7औं दिनमा जाँच गरून्। लुगा, ताना, बाना अथवा जुनसुकै काममा लाउने छालामा त्यो ढुसी फैलेको रहेछ भने त्यो खतरनाक ढुसी हो, त्यो वस्तु अशुद्ध हो। तब त्यो ढुसी लागेको लुगा, ताना, उनी, सुती अथवा छालाको कुनै वस्तु भए पनि पुजारीले त्यो जलाइदिउन्, किनभने त्यो कुहाउने ढुसी हो, त्यो आगोमा जलाइयोस्। तर पुजारीले जाँच गर्दा त्यो ढुसी लुगा, ताना, बाना अथवा छालाको कुनै वस्तुमा फैलेको छैन भने त्यो ढुसी लागेको वस्तु तिनीहरूले धुनु भनी पुजारीले आज्ञा दिउन्। तब तिनले अझै 7 दिनसम्म त्यसलाई अलग राखुन्। त्यो वस्तु धोएपछि पुजारीले जाँच गरून् र ढुसी फैलिएको नभए तापनि आफ्नो रंग बदलेको छैन भने त्यो अशुद्ध हो। त्यो ढुसी भित्रपट्टि होस् वा बाहिरपट्टि होस् त्यसलाई आगोमा जलाइदिनु। त्यो वस्तु धोएपछि पुजारीले जाँच गर्दा ढुसी हराउँदै गइरहेको छ भने त्यो लुगा, ताना वा बाना वा छालाबाट त्यो ढुसी लागेको भाग मात्र पुजारीले च्यातुन्। तर त्यो ढुसी अझै पनि लुगा, ताना, बाना वा छालाको कुनै वस्तुमा फेरि देखियो भने त्यो फैलि गएको हो, त्यो ढुसी भएको वस्तु आगोमा जलाउनु पर्दछ। जुन लुगा, ताना, बाना अथवा छालाको जुनसुकै वस्तु भए पनि छुँदा त्यसबाट ढुसी गयो भने त्यो दोस्रो पल्ट धोइयोस् र त्यो शुद्ध हुनेछ। उनी अथवा सुती लुगामा, ताना वा बानामा अथवा छालाका कुनै वस्तुमा ढुसीको दागलाई शुद्ध वा अशुद्ध ठहराउनलाई पालन गरिने विधि यिनै हुन्। यो विस्तृत व्याख्या गरिएको अनुच्छेद हो जुन पोषकहरूको हटाउने कामसँग सम्बन्धित छ। कपडाको दर्जाले कुनै भिन्नता बनाउँदैनथ्यो। सबभन्दा उत्तम लुगाले सबभन्दा कमसल लुगा जस्तै रोग सार्दथ्यो। यसद्वारा हामीसँग पाठ सिक्ने महान पाठ छ। परमेश्वरको दृष्टिमा मानिसको धार्मिकता मैलो थाङ्ना कपडा जस्तै छ। केही काम पापीले गर्दछ वा सुन्छ त्यो उसको पापद्वारा दूषण गरिन्दछ। अरू त के कम संक्रामिक भएको कपडाहरू धुइनु पर्दथ्यो। यस अनुच्छेदले रोग संक्रमणको फैलावटमा अद्भुत अन्तर्दृष्टिको देखाउँछ। हामी सबै अशुद्ध कुराहरू हौं र हामीलाई पनि धुवाईको आवश्यक पर्छ। केवल परमेश्वरसँग मात्र पापीको लागि उपचार छ। यसपछि 14 अध्यायतिर पनि प्रवेश गरिहालौं। यहाँ हामी देख्छौ कोरको औपचारिक वा विधि विधान शुद्धिकरण। फेरि मैले यो कुरामा जोड़ दिनै पर्छ कि हामीलाई कोर रोगको चंगाई वा जाति हुने कुराको यहाँ दिइएको छैन, यो विधि विधानको शुद्धिकरण हो। अगाडिको अध्यायमा हामीले देख्यौ कोरको रोग पत्ता लगाउने क्रिया निर्णयहरूको विवरणहरू। यो स्पष्ट छ कि त्यहाँ कोरीहरू थिए जो त्यस दिनको उपचारद्वारा निको भएका थिए अनि तिनीहरू मध्ये केही अलौकिक रूपमा चंगाई भए। आज हामी जान्दछौ कि कोरको लागि जाति वा निको हुने उपचार छ। यो निको हुने रोग हो। शास्त्रले यसरी यसको प्रस्तुत गर्दैन कि यो निको हुन सक्दैन भनेर। यो निको हुने रोग हो, यो डरलाग्दो रोग थियो र यसले पापको बारेमा महान शिक्षा हामीलाई सिकाउँथ्यो। यस अध्यायले कोरीको दुर्दशाको अन्धकारपनमा आशा र ज्योतिको किरण फ्यालिदिन्छ। हामी यो कुराको नोट गर्छौं कि कोर रोगको जातिको लागि र उपचारको लागि डाक्टरी निर्देशन र सुझावहरू दिएको छैन, बर यसले धर्मविधि विधानको शुद्धिकरणको बारेमा देखाउँछ जुन रोगी जाति भएपछि गरिन्दछ। यसले पापीहरूको उद्धारको संकेत गर्दछ। धर्म अनुष्ठान पूर्ण रूपमा प्रतीकात्मक छ, तैपनि शुद्धिकरण गर्ने काम र धुने काममा चिकित्सा सम्बन्धी महत्व छ। जब मानिस अदनको बगैंचामा पाप गर्यो, पापले मानिसलाई परमेश्वरबाट अलग गर्यो। यो पापको पर्खाल त्यसमा दुई खालका दिशामा सर्यो र यसले दुवै परिवार र मानिसलाई असर गर्यो। यो परमेश्वर कहाँ माथि गयो र पवित्र परमेश्वरको विरूद्धमा मानिसलाई दोषी बनायो, अनि यो तल मानिस कहाँ गयो र मानिस पापले र भ्रष्ट र दूषण बन्यो। कोर यसको दूषण र भ्रष्टतामा पापको तस्वीर हो। यस 14 अध्यायमा उल्लेखनीय विशेषता परिवारमा कोरको हैजाको उपचार र शुद्धिकरणको अद्वितीय धर्मविधि विधान हो। मित्र, यस कुरालाई मनमा लिएर अर्को दिनदेखि हामी 14 अध्याय अध्ययन गर्नेछौ। प्रभु तपाई सबैलाई धेरै धेरै आशिष दिउन्। प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।